नमस्कार, फ्रिडम चौतारीको यो पोडकास्टमा म कृष्ण तिमलसिना। आज म मेरो द्वन्द्वकालीन पत्रकारिता सम्बन्धी केही अनुभव सुनाउँदैछु, जुन अनुभव 2057 सालमा तत्कालीन माओवादीले दोलखामा जनसरकार घोषणा गर्दाखेरिको सन्दर्भ हो। 52 साल फागुन 1 गतेदेखि मुलुकमा सुरु भएको सशस्त्र युद्धको रापबाट राज्यका धेरै निकाय यति बेला पिल्छिराखेका थिए। ग्रामीण क्षेत्रमा राज्यको उपस्थिति शून्य प्राय अवस्थामा थियो। पटक पटक परिवर्तन भइराख्ने सरकार, तत्कालीन राजदरबारको दाउपेच, माओवादीको सशस्त्र युद्ध, भौतिक तथा मानसिक आक्रमणका कारण स्थानीय निकाय प्रभावहीन बनिराखेको बेला 2057 सालताका माओवादीले भूमिगत अवस्थामै मुलुकभर समानान्तर सरकार घोषणा गरिराखेको थियो। यही समानान्तर सत्ताको निरन्तरता दोलखामा साउन अन्तिम साता माओवादीले जनसरकार घोषणा गर्ने तयारी गर्यो। माओवादी निकट रहेर मूलधारका सञ्चार माध्यममा समाचार सम्प्रेषणका लागि सहजीकरण गर्ने सञ्चारकर्मीकै चाँजो पाँजोमा काठमाडौँबाट पत्रकारको एउटा टोली दोलखातर्फ लाग्यो। त्यही टोलीमा म पनि सहभागी थिएँ। राज्य विरुद्ध हतियार उठाएको त्यो माओवादी, सरकारले टाउकाको मोल तोकेका माओवादीका ती नेताहरू सहभागी हुने कार्यक्रम, गौडा गौडामा सुरक्षा जाँच अनि निगरानी थियो। यो अवस्थामा यी सबै अवरोध छिचोलेर कार्यक्रम स्थलमा पुग्नु चान्चुने कुरा थिएन। तैपनि त्यति बेला माओवादीले सिर्जना गरिराखेको आतंकपूर्ण त्रासका कारण मैले घर परिवारलाई समेत माओवादीको कार्यक्रममा म जाँदैछु भन्ने सामान्य सङ्केत समेत नदिइकन म त्यसतर्फ लागेँ। अरणीको राजमार्ग हुँदै खाडीचौर, ठुलोपाखर, पाटी डाँडा, खरिढुङ्गा, सिन्धुपाल्चोकको मुडे पुग्दा 2:00 थियो। हामी काठमाडौँबाट त्यस्तै 15-20 टोली एउटै बसमा गएका थियौँ, धेरै पत्रकार अनि थोरै केही अपरिचित अनुहार। मुडे बजारमा सामान्य खाजा खाएर हामीहरू केही बेर त्यो स्थानमा तोकिएका टोली नेताको लागि पर्खेर बस्यौँ। मुडे बजारबाट अलि पर खोला खर्क भन्ने ठाउँमा पुगेपछि कार्यक्रम स्थलसम्म लैजाने नयाँ टोली नेता सम्पर्कमा आए अनि त्यहाँ पुग्दा हुल्काहुल नयाँ अनुहार हामीसँग थपिसकेका थिए। काठमाडौँबाट सँगै बसमा चढेका दुईजना असम्बन्धित व्यक्ति परेछन्। बजारमा पुग्दा माओवादी कार्यकर्ताले तिनलाई सुराकीको आशंकामा निगरानीमा राख्न सुरु गरे। मुडेबाट कडा निगरानीमा तिनलाई सातु चामल अनि बन्दोबस्तीका सामान बोकाइयो। तीमध्ये एकजना चाहिँ बीच बाटोमै जाँदा जाँदै बेपत्ता भएछन्, तर अर्का एकजना बेलुकी अभेर हामी सलुङ्गेश्वरको त्यो राँके भन्ने ठाउँमा पुग्दा समेत हामी सँगै थिए। पछि तिनलाई के गरियो हामीले खासै जानकारी राखेनौँ। यस्ता समानान्तर सत्ता चलाएर पुरै राज्यलाई दबाब दिइराखेकाहरूका गतिविधिमा बढी चासो दिन हुँदैन भन्ने हामीले बुझेका थियौँ। फेरि यो बिचमा अर्का एकजना त हराइसकेका थिए, त्यसैले हामीहरू माओवादीले खटाएको टोली नेताको पछि लागेर 4 पैदल दूरीमा रहेको राँके डाँडासँगैको एउटा छरपष्ट बस्तीभित्र पस्यौँ। स्याउला अनि खर र कतै कतै जस्ताको पाताले छाएका केही घर, चारैतिरबाट हतियारसहित घेरा हालेर बसेका माओवादीका लडाकुको सुरक्षा, सेल्टरमा बसेका लडाकुको केरकार अनि खान तलासी, कार्यक्रम व्यवस्थापनमा खटिएको युद्धकालीन अनुभव अनि उत्साह निकै वर्णन गरी नसक्नुको थियो। केहीको हामीले नाम टिप्यौँ, केहीको अनुभव टिप्यौँ, तर उनीहरूले बोकेका हतियार, उनीहरूको अनुहार अनि सञ्चार सेटको तस्विर नखिच्नु भन्ने हामीलाई सुरुमै उर्दी जारी गरिएको थियो। तत्काल तिनीहरूको तस्विर खिच्ने हिम्मत त्यसैले पनि हामीलाई सायद आएन। साउने झमझम झरी, चारैतिर मकैको घारी, 100 थुम्का भएको सैलुङको त्यो पाखो, चारैतिर माओवादी लडाकुको सुरक्षा निगरानीमा थियो। स्थानीय केही बुढापाकाले भोलिपल्ट हामीलाई सुनाए, यो सैलुङको हरेक थुम्कोमा सत्ययुगमा ऋषि मुनिहरूले तपस्या गरेका थिए अरे। तर स्थानीयका निम्ति धर्म, संस्कृति, सभ्यता, राज्य, अदालत केही पनि मान्न हुँदैन भन्ने माओवादीको यो कार्यक्रम कुनै हालतमा सफल बनाउनुपर्छ अनि सबथोक सुम्पनुपर्छ भन्ने धम्की थियो। न सडक न बास बस्ने होटेल, पहाडको थुम्का मुनि पातलो बस्तीका स्थानीयले जनसरकार घोषणाका लागि जम्मा भएका हुल्का हुल मानिसलाई जे सके त्यो पकाए खुवाए अनि त्यही बास पनि राखे। माओवादी लडाकुले पत्रकार अनि पाहुनाका लागि बनाएको एउटा सामूहिक भान्सामा मुसुरोको दाल अनि भात पाक्यो। दिनभरिको थकाइ, माओवादीले निरन्तर गरिराखेको यसअघिको अपहरण हत्या अनि हमलाको श्रृङ्खलाबद्ध समाचारका कारण म चाहिँ त्राही त्राही मानसिकताका बीचमा बसेको थिएँ। खाना के रुच्थ्यो? राज्यको कुनै उपस्थिति नरहेको वरिपरि थुम्कै थुम्को घरको झ्यालदेखि भान्सासम्म सुरक्षा दिइराखेका माओवादी लडाकु, त्यसकै बीचमा हामीले रात बिताउनु थियो। जुन मैले 5 वर्षदेखिको माओवादी सशस्त्र युद्ध सम्बन्धी गतिविधि पहिलोपटक नजिकबाट अनुभव गरिराखेको थिएँ। देशभर समानान्तर सत्ता थियो, उसका हतियारले सुसज्जित सेना जताततै भेटिन्थे। जनअदालतका न्यायाधीश अनि आफ्नै सञ्चार सञ्जाल, यी सब जिज्ञासापूर्ण विषय थिए जसको म पहिलोपटक त्यहाँ रिपोर्टिङ गर्दै थिएँ। त्यसमा पनि आजको रात चाहिँ मेरा लागि जीवनकै सबैभन्दा त्रासदीपूर्ण बन्यो। खाना खाएपछि टोली नेताले झ्याल ढोका समेत नहालेको बनिराखेको एउटा घरको चोटामा लगेर यहाँ सुत्नुहोस् है भनेर देखाइदिए। झमझम झरी परिराखेको थियो। झ्याल ढोका आँगन बारी सबैतिर माओवादी लडाकु देखिन्थे। बाटोमा आउँदा आउँदै एकजना शङ्कास्पद अनुहार भनिएका व्यक्ति हराएका पनि थिए अनि एकजना सुराकी माओवादी कार्यकर्ताले नियन्त्रणमा लिएर कार्यक्रम स्थलसम्म भारी बोकाएर लगेको त्यो दिउँसोको घटनाले रातभरि मलाई दपेटिराख्यो। न अपहरणमा परिन्छ कि, न सुतेकै ठाउँमा मार्ने हुन् कि, यस्तै यस्तै तर्कनाले आँखा झिमिक्कै नगरी उज्यालो भयो। हामी केही पत्रकार क्यामेरा कलम अनि डायरी बोकेर झिसमिसे उज्यालो हुनसाथ जनसरकार घोषणा हुने भनिएको नजिकैको राके डाँडाको चौरतिर गयौँ। ठाउँ ठाउँमा हतियार बोकेका लडाकु थिए। बास बसेको घरबाट करिब 15 मिनटको दूरीमा चारैतिरबाट नदेखिने थुम्कै थुम्काको बीचमा एउटा विशाल चौर, हतियारसहितका छापामार, जनवादी गीत अनि रातै ध्वजा पताकाले सजाइएको मञ्च। मैले टाढैबाट केही तस्विर खिचेँ, त्यो पनि डराइ डराइ। माओवादीका नेता कार्यकर्ताको हुल चारैतिरबाट बिस्तारै जम्मा हुन थाल्यो। नेता अग्नि सापकोटा प्रमुख अतिथि, रिदबहादुर खड्का जनसरकार प्रमुख भन्नेसम्म हामीले त्यति बेलासम्म जानकारी पाएका थियौँ। तर अन्तिम समयमा सुरक्षा थ्रेट भयो भनेर अग्नि सापकोटा चाहिँ कार्यक्रममा आएनन्। उद्घोषकले प्रमुख अतिथिका रूपमा शङ्कर नेपालको नाम सम्बोधन गरे। स्थानीय नेताको सम्बोधन, हतियार प्रदर्शन, सांस्कृतिक कार्यक्रमपछि शङ्कर नेपालले रितबहादुर खड्कालाई अबीर खादा माला लगाएर जनसरकार प्रमुख घोषणा गरे। उपप्रमुख सहितका पदाधिकारीले शपथ लिए। राज्य विरुद्धको हिंसात्मक आन्दोलन अरू सशक्त पार्ने घोषणा गरे। शङ्कर नेपाल सिन्धुपाल्चोकका पुराना कम्युनिस्ट नेता, जसका छोराहरू अरुण नेपाल अहिले 3 नम्बर प्रदेश सरकारका मन्त्री छन् भने अर्का छोरा सरेश नेपाल 3 नम्बर प्रदेशका सभा सदस्य छन्। शङ्कर नेपाल र मेरो घर सिन्धुपाल्चोकको खाडीचौरमा लगभग निकै नजिक नजिक पर्छ। जनसरकार घोषणा कार्यक्रमपछि त्यही आधारमा त्यही नाता जोडेर मैले शङ्कर नेपाल लगायतका नेतासँग सामान्य सम्वाद पनि गरेँ, त्यही तस्विर खिचेँ अनि हामीहरू काठमाडौँ फर्कियौँ। मुनि बजार कार्यक्रम स्थलबाट कम्तीमा 4 घन्टाको पैदल दूरीमा पर्ने भएकाले जतिसक्दो चाँडो माओवादीको यो घेराबाट उम्किनु थियो। फेरि 55 साल वैशाखबाट देशभरि सुरु भएको किलो सेराटु अपरेसन अन्तर्गत आकाशमा बेलाबखत सेनाको हवाई गस्ती देखिन्थ्यो। माओवादी कार्यक्रम स्थलमा सेनाले हमला गर्ला कि भन्ने त्रास पनि त्यत्तिकै थियो। जसोतसो सिमसिमे पानीमा रुच्दै हामीहरू बेलुकी 6 बजे मुढे बजार निस्क्यौँ। काठमाडौँ फर्किनेका लागि त्यहाँ गाडी तयारी अवस्थामा रहेछ। गाडी चढेपछि भने अब त पक्कै बाँचियो भन्ने आत्मबल पलायो। त्यो जनसरकार घोषणा सम्बन्धी समाचारलाई मैले काठमाडौँ फर्किएपछि नेपाली पत्र साप्ताहिक अनि केही मासिक पत्रिकामा फिचर कथाका रूपमा लेखेँ, जुन फिचर स्टोरी अथवा तस्विर मसँग अहिले छैन। मैले 2057 सालको चैत 3रो साता सबै जलाइदिएँ, किनकि माओवादीले जनसरकार प्रमुख रितबहादुर खड्काको निर्देशनमा 57 साल चैत 19 गते दोलखाको मैना पोखरीमा रहेको प्रहरी चौकीमा हमला गरेको थियो। त्यसपछि सुरक्षाकर्मीले सुरक्षा निगरानीका नाममा बेला बखत पत्रकार नागरिक अगुवा अथवा जो कोहीको घरमा खानतलासी लिन्थे त्यसैले पनि यी र यस्ता दस्तावेज राख्नु हुँदैन भनेर डराई डराई मैले नष्ट गरेको थिएँ। यसरी सशस्त्र युद्धको राप अनि तापमा दोलखाको जनसरकार प्रमुख भनेका माओवादीका केन्द्रीय सदस्य रितबहादुर खड्का त्यसको करिब 2 वर्षपछि 2059 साल असार 2 गते संगठन विस्तार र हतियार व्यवस्थापनका क्रममा भारतसँगको सीमा क्षेत्र नजिक पुगेको बेला सुरक्षा कारवाहीमा रौतहटमा मारिए भन्ने समाचार आयो। यसरी सशस्त्र युद्ध सम्बन्धी समाचार सङ्कलनका क्रममा मैले दोलखामा बिताएको यो त्रासदीपूर्ण 48 घन्टा जसलाई पछि 61 साल माघ 19 शाहीको पछिको कालखण्डसँग पनि मैले बेला बखत तुलना गर्ने गरेको छु। 57 सालको साउनमा सशस्त्र विद्रोहीको घेरा अनि धम्कीको चेपुवामा बसेर मैले युद्धकालीन सत्ताको पृष्ठपोषक जस्तै बनेर केही समाचार लेखेको थिएँ। जसरी मैले 2061 साल माघ 19 शाहीको पछि तत्कालीन शाही सेनाको बन्दुकको नालमुनि उभिएर नागरिकको प्रेस अनि वाक स्वतन्त्रतामा तालचा लाग्दा समेत राजाको प्रत्यक्ष शासन ठिक छ ज्ञानेन्द्रले जनपक्षी कदम चाले भन्दै समाचार संयोजकका रूपमा इमेज च्यानल टेलिभिजनमा शासक अनुकूलका केही समाचार सम्प्रेषण गरेको छु जसका लागि म अहिले हीनताबोध महसुस गर्छु। यी दुवै नेपाली प्रेसलाई आफू अनुकूलको हतियारका रूपमा प्रयोग गर्ने दम्भपूर्ण मानसिकताको परिणाम हो भन्ने मलाई लाग्छ जसले थुप्रै पटक नेपाली प्रेसमाथि धावा बोलेको छ। यसको निष्पक्ष अनि भरोसापूर्ण छानबिन अहिले पनि उत्तिकै जरुरी छ। यस सम्बन्धी मुद्दा छिनोफानो गर्ने पीडितलाई न्याय दिने पीडकलाई कठघरामा भ्याउने प्रेस तथा वाक स्वतन्त्रताको रक्षा गर्ने सन्दर्भमा सङ्क्रमणकालीन न्यायका क्षेत्रमा काम गरिराखेका आयोग अनि यसका लागि निर्णायक भूमिका खेल्नुपर्ने दलहरू पक्कै पनि गम्भीर बन्नुपर्छ। तर पनि उनीहरू किन अझै गम्भीर छैनन् त? हामी फ्रिडम चौतारीको फ्रिडम पोडकास्टमा निरन्तर बहस गर्नेछौँ।